आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा dineshfm.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको आजको खबरबाट सन्तोष रावतको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। गेटा मेडिकल कलेजमा पूर्वाधार निर्माणको गतिविधि बढेपछि स्थानीय बासिन्दामा खुसियाली, आसपासको व्यवसाय र स्वरोजगारी पनि बढ्ने अपेक्षा। नेपालमा राजनीतिक नेतृत्व सबैभन्दा बढी भ्रष्ट भएकाले मुलुक दलदलमा फँसेको ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष श्रीहरि अर्यालको भनाई, स्थानीय चुनावपछि भ्रष्टाचार कम हुने दावी। बाढीले घरबार विहीन भएर तराई झरेका किसान फुलबारीमा तरकारीका बेर्ना बेच्दै बेर्नाको व्यापारबाटै मनज्ञ आमदानी। र चैत 27 गतेदेखि हुने धनगढी प्रिमियर लिगको अन्तिम तयारी हुँदै धनगढीमा पहिलो पटक प्याराफिटमा बसेर दर्शकहरूले क्रिकेट हेर्न पाउने।
आहा बुहारी, कति मिठो खाना, कुन चामल पकायो?
बुवा पनि उही बजारमा जहाँ पनि पाइने स्माइल क्वालिटीको मेगा ब्रान्डको चामलको खाना त हो नि।
कुन चामल रे बुहारी, फेरि भन त।
केलाउनु बिन्नु नपर्ने स्वादिलो अनि गुनिलो स्माइल क्वालिटीको मेगा ब्रान्डको चामल त हो नि बुवा।
हरर बासना सरर मुखै रसाउने स्माइल क्वालिटीको मेगा ब्रान्ड चामल तपाईँ हामी पनि सधैँ प्रयोग गरौँ, बजारमा सर्वत्र उपलब्ध छ।
यो झाडुका देखेर पनि म त हैरान भइसके।
के भयो, किन फतफताइरहेको?
मैले पहिले नै भनेको होइन, क्याम्पस रोडमा रहेको गोपाल दाईको पशुपति काष्ठ उद्योगबाट अल्मुनियमको झ्याल ढोका, स्टिल रेलिङ, स्ट्रक्चर ग्लेजिङ लगाऊ भनेर तपाईँलाई भनेको लाग्ने भए पो। न बाङ्गिने डर, न बिग्रेला भन्ने डर।
ल ल, अब त्यहीबाट यी सबै सामानहरू ल्याउला, फोन गर्नु पर्यो। खै मोबाइल ल्याऊ त।
के को फोन गर्नु पर्यो, नम्बर थाहा छ र?
मलाई थाहा नभए के भयो, तिमीलाई त थाहा छ नि कति हो, भन न।
कति हुनु नि? 98484-26788 त हो नि।
पशुपति काष्ठ तथा स्टिल फर्निचर उद्योग, क्याम्पस रोड, क्याम्पस गेट नजिक, धनगढी।
अब खबर विस्तारमा। सुदूरपश्चिममा 2056 सालमा जगद्गुरु शङ्कराचार्य आयुर्वेदिक विज्ञान प्रतिष्ठान पहल थालिएको पहल झन्डै 2 दशकपछि नेपाल सरकारको लगानीमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका नामले पूरा हुने सङ्केत देखिएको छ। कैलालीको गोदावरी नगरपालिकाको गेटामा पूर्ण सरकारी स्वामित्वमा मेडिकल कलेजको पूर्वाधार निर्माणहरू सुरु हुन थाले पनि झन्डै 28 लाख सुदूरपश्चिमवासीको चाहना पनि पूरा हुने सङ्केत देखिएको हो। वातावरणीय प्रभाव मूल्याङ्कनमा भएको ढिलाइले घोषणा भएको 8 वर्ष भइसक्दा पनि पूर्वाधार निर्माणले गति लिन सकेको थिएन। तर गेटा मेडिकल कलेजको प्रशासनिक अस्पताल र कलेज भवन निर्माणका लागि निर्माण व्यवसायीले फिल्डमै साइट कार्यालय स्थापना गरी रेखाङ्कन सुरु गरेपछि स्थानीयवासीहरू आशावादी बनेका छन्। सहकर्मी नवराज पनेरको रिपोर्ट सुनौ।
गेटा मेडिकल कलेज अर्थात् दशरचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार निर्माणको तयारी अन्तिम चरणमा पुगेपछि स्थानीयमा पनि मेडिकल कलेज बन्नेमा आशा पलाएको हो। घोषणा गरिएको झण्डै 1 दशक र परिकल्पना गरिएको झण्डै 2 दशकपछि गेटामा मेडिकल कलेजका भवनहरू निर्माण सुरु गर्न अहिले अन्तिम तयारी भइरहेको छ। फिल्डमा एकाएक मेडिकल कलेजको कामले तीव्रता पाएपछि अब जस्तो सुकै अप्ठ्यारो आए पनि मेडिकल कलेजको निर्माण नरोकिने आशा स्थानीयमा छ। गोदावरी नगरपालिकाका स्थानीय बासिन्दा दिलबहादुर ओली:
अब निश्चित बन्छ, अब यो समाजले ढुक्क भए हुन्छ, किनभने राज्यबाट पाउनुपर्ने महत्त्वपूर्ण चिज पाएको भनेकै मेडिकल कलेज हो सुदूरपश्चिमले, होइन? अरू त अब सामान्य बाटा कलबट भन्ने कुरा अब त्यो सामान्य कुरा हो, महत्त्वपूर्ण चिज पाएको यही हो। यो अब चाहिँ विभिन्न सङ्घ संस्था, व्यक्ति विशेष, सबै चाहिने पत्रकार सबैले सङ्घर्ष गरेका छन् यसमा। यो विषयले चाहिने एकदम प्राथमिकता पायो, अब चाहिने यसको गति बढ्यो, अब चाहिने यो रोकिँदैन।
2056 सालमा नै मेडिकल कलेज निर्माणका लागि भनेर सरकारले 51 हेक्टर जग्गा जगद्गुरु शङ्कराचार्य आचार्यको नेतृत्वको समितिलाई दिएको थियो। रकम अभाव र समयमा काम सुरु हुन नसक्दा उक्त काम रोकिएको थियो। त्यसपछि तत्कालीन सरकारले 2066 सालमा गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरे पनि लामो समयसम्म रुख कटानीको विवादका कारण मेडिकल कलेजको काम अगाडि बढ्न सकेन। अहिले प्रशासनिक अस्पताल र कलेजको भवन निर्माणका लागि निर्माण व्यवसायी गेटामा आइसकेपछि वरिपरिका बासिन्दामा झनै उत्साह छाएको छ। जीवनको अन्तिम घडीमा रहेका वृद्ध वृद्धाहरूमा पनि मेडिकल कलेजमा पढाइ भएको र उपचार भएको दृश्य देख्ने आशा पलाएको छ। गेटाका 83 वर्षीय वृद्ध पृथ्वीराज अवस्थी:
अब बन्न कहिले नेपाल हो यो बन्छ कि बन्दैन भन्ने कुरा त नगरौँ। कहिले बन्न बनिसक्यो हुने कहिले हो थाहा छैन। अब यो बन्छ अब कसैले रोक्न सक्दैन। यो दर्ति गरे पनि आउनुभयो, धन्यवाद छ, सहयोग गर्नु।
मेडिकल कलेजको प्रशासनिक अस्पताल र कलेज भवन निर्माणका लागि ठेक्का सम्झौता भएर निर्माण व्यवसायले काम सुरु गरेसँगै वरपरको वातावरणमा स्वरोजगार, व्यापार र अन्य सम्भावनाको आशा पनि पलाएको छ। मेडिकल कलेज स्थापना भएपछि सो क्षेत्र व्यापारिक रूपमा पनि अगाडि बढ्नेछ भने वरपरका घरमा भाडामा बस्ने विद्यार्थीहरू पनि भेटिनेछन्। गेटाकै स्थानीय बासिन्दा जगदीश सिंह महरा:
एकदम राम्रो, सबलाई खुसी छ, सबलाई चाहिँ राम्रो हुने हो। हाम्रो सुदूरपश्चिमलाई जसरी चाहिँ आज पोहलपुरमा सबै चाहिँ विद्यार्थीहरू आछन्, इन्डिया पनि छन्, सबले पढ्न पाउँछन्। यहाँनिर नजिक पाए पढेको सबले पनि, गरिबले पनि पढ्न पाउँछ। एकदम राम्रो छ, खुसी छ सबलाई। हाम्रो चाहिँ जग चाहिँ सबै घरका पिल्लर उठे डबल, आजको भन्दा भोलि चाहिँ डबल पिल्लर चाहिँ उठ्नु पर्यो, सबका आँखा खुल्छन्, कान खुल्छन्।
दिनेश एफएमका लागि नवराज पनेरु, धनगढी।
अब अर्को प्रसङ्ग, भ्रष्टाचार न्यूनीकरणका क्षेत्रमा कार्यक्रम ट्रान्सपेरेन्सी इन्टरनेसनलका अध्यक्ष श्रीहरि अरियालले अहिले राजनीतिक नेतृत्व नै भ्रष्ट भएकाले नेपाल भ्रष्टाचारको दलदलमा फँसेको बताउनु भएको छ। विश्वमा 131 र दक्षिण एसियामा तेस्रो भ्रष्ट हुने मुलुकको रूपमा नेपाल रहेकाले यो राम्रो सङ्केत नभएको उहाँको भनाइ छ। उहाँले स्थानीय तहको निर्वाचनपछि नेपालमा भ्रष्टाचार केही कम हुने दावी गर्नुभयो। आखिर किन जकडिँदै गयो त नेपाल भ्रष्टाचारको जालोमा? सहकर्मी शिवराज भट्टले उहाँसँग कुराकानी गर्नुभएको छ।
नेपालमा सबै मान्छे भ्रष्टाचार विरोधी छन्, सदाचारी मान्छे पनि भ्रष्टाचार विरोधी छन् र चाहिँ एक नम्बरका भ्रष्टाचारीहरू पनि झन् ठुलो स्वरले भ्रष्टाचारकै विरोध गरिरहेका छन्। फेरि भ्रष्टाचार नियन्त्रण गर्नको लागि यति संस्थाहरू छन्, यति सरकारी कार्यालयहरू छन्, तर पनि भ्रष्टाचार किन घटेन, किन भ्रष्टाचारको मामलामा हामी सधैँ असफल भयौँ, किन नेपालमा सुशासन कायम भएन, यो विषयमा सरकारदेखि सारा जनताहरूले एकचोटि राम्रोसित सोच्नुपर्ने अवस्था छ। त्यसै क्रममा ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपालका तर्फबाट हामीहरू केही जिल्लाहरूमा त्यहाँको अनुगमन हामी हिँडिरहेका छौँ र त्यो अनुगमनले के भन्छ भने सरकारी कार्यालयका लागि आवश्यक जनशक्तिदेखि धेरै कुराहरूको अभाव छ, जनताको अपेक्षा पनि अत्यन्त बढी छ। अब त्यो जनताको अपेक्षालाई परिपूर्ति कसरी गर्ने भन्ने कुरामा हुने जुन गडबडी छ त्यसलाई निगरानी गर्ने राज्य संयन्त्र त कामै नलाग्नेछ।
एउटा नगरपालिकामा जाने हो भने जन्म दर्ता गर्नु पर्यो, त्यो नगरपालिकाको आम्दानी हो। त्यहाँ नक्सा पास गर्नु पर्यो, त्यो नगरपालिकाको अथवा स्थानीय तह अथवा निकाय जे भने पनि त्यसको आम्दानी हो। त्यसलाई बढाउनुको सट्टा, त्यसलाई सहज पार्नुको सट्टा जन्म दर्ता गर्दा पनि घुस मागेको छ, नक्सा पास गराउँदा पनि घुस मागेको छ। जसले त्यही निकायको आम्दानी बढ्छ त्यस्तामा पनि घुसखोरी बढेको छ भनेपछि त हामी कति पछाडि छौँ, हामीले कसरी त्यसलाई कम गर्ने होला कि?
यसको एउटा सबभन्दा अप्ठ्यारो कुरा के थियो भने स्थानीय निकाय भनेका थियौँ हामीले, सरकारी कर्मचारीले चलाइरहेको थिए। अब एउटा अहिले मुलुकमा स्थानीय तहको निर्वाचन हुने जुन किसिमको वातावरण बन्दैछ त्यो बनिसकेपछि त्यो सरकारी कर्मचारीले चलाइरहेको स्थानीय तहलाई त्यसपछि जनप्रतिनिधिले चलाउन थाल्छन्। जनप्रतिनिधिले त्यो चलाउन थालिसकेका अवस्थामा त्यो अवस्थाबाट चाहिँ अलिकति सुधार हुन सक्ने अपेक्षा हामीले राख्नै पर्छ। जनप्रतिनिधिलाई के को कुराको डर हुन्छ भने केही गरी हामीले गल्ती गर्यौँ भनेदेखि त भोलि जनताले हामीलाई अविश्वास गर्छ। जुन पार्टीका तर्फबाट जनप्रतिनिधि चुनिएर आउलान् त्यो पार्टीलाई पनि त्यसले ड्यामेज गर्छ। त्यसले गर्दा मलाई लाग्छ यो स्थानीय तहको निर्वाचनले यो स्थानीय तहमा हुने भ्रष्टाचारलाई चाहिँ त्यसले न्यूनीकरण गर्छ भन्ने मलाई विश्वास छ।
जनताका लागि आएको पैसा अथवा जनताले पाउनुपर्ने सेवा कति प्रतिशत उनीहरूले पाएका छन् र कति प्रतिशत भ्रष्टाचार भएको छ?
एउटा हामीले यसपालि सेवाग्राहीहरूसँग सम्बन्धित कार्यालयहरूको बारेमा सर्वेक्षण गर्यौँ। सर्वेक्षण गर्दाखेरिका अवस्थामा त्यसको चाहिँ 9 जिल्लालाई मात्रै स्याम्पल रूपमा हामीले ल्याएको थियौँ। सबभन्दा भ्रष्टाचार भएको चाहिँ नि अड्डा भनेको चाहिँ नि मालपोत कार्यालय भनेको छ। त्यस्तै नगरपालिका अथवा स्थानीय निकायलाई पनि भनेको छ, नापीलाई भनेको छ, यातायातलाई भनेको छ, सारालाई भनेको छ। राष्ट्र सेवक भएर म राष्ट्र सेवकको धर्म निर्वाह सेवा नगर्ने कर्मचारीहरू छन् भने ती कर्मचारीहरू सबभन्दा ठुलो दोषी छन्। दोस्रो, कतिपय मानिसहरू प्रभावमा पारेर त्यो पैसाको प्रभाव, राजनीतिक प्रभाव, कुनै पनि किसिमको प्रभाव हुन्छ, नहुने कामलाई हुने गराउनका निमित्त प्रशासनलाई दबाब दिएर पनि त्यो काम भइरहेको स्थिति छ।
कामै हुँदैन जनताको, त्यो नदिइकन कामै नगर्ने प्रवृत्ति बढ्यो। कहीँनिर कारवाही हुन्थ्यो, दण्ड जरिमाना हुन्थ्यो अथवा उसलाई जेल सजाय हुन्थ्यो, त्यस्तो कडा कानुन आएर कार्यान्वयनमा आउँथ्यो भने त्यो रोकिन्थ्यो होला, तर त्यो त बढेको बढै छ।
कानुनले आफै काम गर्दैन, कानुनलाई चलायमान गर्ने त राजनीतिक नेतृत्व हुन्छ पहिला, त्यसपछि प्रशासनका मानिसहरू हुन्छन्, उनीहरूको एजेन्डा त्यो भित्र परेकै छैन।
राजनीति भित्रै भ्रष्टाचार छ अथवा राजनीतिक नेताहरू नै भ्रष्टाचारमा लिप्त भइरहेको अवस्था होइन अहिले?
तपाईँले भन्नुभएको कुरा ठिक हो। यो चाहिँ 2056 सालमा एउटा नेपाल सरकारले भ्रष्टाचार नियन्त्रण सुझाव समिति एउटा उच्च स्तरीय बनाएको थियो, त्यसमा पनि के भनेको छ भने राजनीतिक क्षेत्र नै सबभन्दा भ्रष्टाचारी छ भनेको छ। अहिले ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रकाशित गरेको 2016 चाहिँ सिपिआई इन्डेक्स भन्छ, त्यसले पनि नेपालमा अत्यधिक मात्रामा राजनीतिक भ्रष्टाचार छ भनेर लेखेको छ। अनि त्यसपछि 2013 सालको प्रतिवेदनलाई तपाईँले हेर्नुभयो, एउटा प्रतिवेदन छ, त्यसबाट हेर्नुभयो भने नेपालमा सबभन्दा भ्रष्टाचारी राजनीतिक दल हुन् नै भनेको छ।
देशलाई डोर्याउने, देशको शासन व्यवस्था बनाउने, देशको व्यवस्थालाई व्यवस्थित गरेर लैजाने व्यक्ति नै भ्रष्टाचारमा लिप्त छन् भनेपछि कसरी सुधार होला?
सुधार यसो हो, जस्तै हेर्नुहोस् न, तपाईँको स्थानीय तहको निर्वाचन हुँदा जनप्रतिनिधि आउँछन्, जनप्रतिनिधिले अमला ठहराउँछन्। संसदको चुनावका लागि पनि थ्रेस होल्डको व्यवस्था बल्ल चाहिँ भयो। यो थ्रेस होल्ड हाल्ने जुन काम भएको छ, सीमित दलहरू मात्रै राष्ट्रिय दलका रूपमा आउँछन् र राष्ट्रिय दलमा त्यसरी आउँदा जनताले के पटक पटक हुने आवधिक चुनावका मार्फत उनीहरूलाई सचेत सतर्क गराउन सक्छन् भन्ने हामीले अपेक्षा चाहिँ हामीले त्यो राख्नुपर्छ।
तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन आजको खबर सुनिरहनु भएको छ। अब एकैछिन ब्रेकको पालो।
मनशान्ति, आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
कञ्चनजङ्घा अगरबत्ती, पवित्र सुवास।
आज त तपाईँ पनि घरमै, म पनि घरमै।
अनि के भयो त, कि म घरमै बस्नुहुन्न?
तपाईँको त कुरै उल्टो के, बच्चाको स्कुल ड्रेस किन्न जाम भनेको, म एक्लै कहाँ जाने?
होइन, तिमीलाई किन जानु पर्यो त अन्त? आरबी गार्मेन्ट्समा गए त भइगयो नि, त्यहाँ विभिन्न किसिमका जेन्स तथा लेडिज कपडाहरू, स्कुल ड्रेस, टी सर्ट, ट्राउजर, टाई, बेल्ट अर्डर अनुसार उत्पादन गरिन्छ।
ए, त्यसो भए त तपाईँ किन चाहियो, म एक्लै गइहाल्छु नि।
सम्पर्क आरबी गार्मेन्ट्स प्राइभेट लिमिटेड, राजपुर चोक। सम्पर्क नम्बर 9800601750 र 9847012061।
ब्रेकपछि समाचारमा स्वागत छ। अब निर्वाचन गतिविधिहरू। करिब 20 वर्षको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचनको मिति जति जति नजिकिँदैछ त्यति त्यति नै अछामका राजनीतिक दलहरू कार्यकर्ता भेटघाटमा व्यस्त बनेका छन्। वैशाख 31 गते हुने भनिएको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रमुख चारवटै दलले सार्वजनिक रूपमै भेलाको आयोजना गरेर तथा समूह समूहमा गएर कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका हुन्। यति बेला देशकै प्रमुख दल नेपाली काङ्ग्रेसले एउटा स्तरमा आम भेला कार्यक्रमलाई तीव्रता दिएको छ भने दोस्रो ठुलो दल नेकपा एमाले 4 महिने जनपरिचालन अभियान सकेर गाउँबाट फर्किएको छ। तेस्रो दल नेकपा माओवादी केन्द्रले पनि एक चरणका कार्यकर्ता भेटघाट कार्यक्रम सकेर नयाँ चुनावी रणनीति बनाउन केन्द्रित भएको जनाएको छ। चौथौँ ठुलो दल राप्रपा पनि आफ्नो उपस्थिति बाक्लो भएको ठाउँमा कार्यकर्ता भेटघाटमै व्यस्त छ। यति बेला गाउँमा अन्य दलभन्दा नेपाली काङ्ग्रेसको सक्रियता बढी देखिएको छ। साबिकका गाविस तथा हालका गाउँपालिका र नगरपालिकाका वडामा वडा भेला कार्यक्रमलाई काङ्ग्रेसले निरन्तरता दिएको पार्टी सभापति भरत कुमार स्वारले जानकारी दिनुभयो। निर्वाचनलाई मध्यनजर गर्दै आज बसेको नेकपा एमालेको जिल्ला कमिटी को बैठकले निर्वाचन परिचालन मूल समिति, प्रचार प्रसार उपसमिति, आर्थिक परिचालन समिति गठन गरेको छ। हिमालय सचिव यज्ञ बोगटीले दिएको जानकारी अनुसार पार्टी अध्यक्ष शेरबहादुर कुँवरको संयोजकत्वमा 501 सदस्यीय निर्वाचन परिचालन मूल समिति, प्रचार विभाग प्रमुख भीम जनालको संयोजकत्वमा 2551 सदस्यीय प्रचार प्रसार उपसमिति र सचिव यज्ञ बोगटीको संयोजकत्वमा 11 सदस्यीय आर्थिक परिचालन समिति गठन गरिएको छ। बैठकले प्रसंरचना अनुसार सबै नगर र गाउँपालिका स्तरीय समिति समेत निर्माण गर्ने निर्णय गरेको छ। तेस्रो दल नेकपा माओवादी केन्द्रले निर्वाचन मिति तोकिएपछि मल्लेख र तुर्माखाँद गाउँपालिकाको अधिवेशन प्रदेश नम्बर 7 का इन्चार्ज लेखराज भट्टको उपस्थितिमा सम्पन्न गरिसकेको छ। स्थानीय तहको निर्वाचनमा अछाममा 6 गाउँपालिका र 4 नगरपालिकामा प्रमुख उपप्रमुख र सदस्य गरी 499 प्रतिनिधि निर्वाचित हुनेछन्। आज शुक्रबार, अब साप्ताहिक स्तम्भ कृषि खबर।
कृषि खबरमा स्वागत छ, म दीपक जोशी। कहिलेकाहीँ प्राकृतिक प्रकोप पनि मानिसका लागि वरदान हुँदो रहेछ। 2040 साल भदौ 26 गते आएको पहिरोले सिङ्गो गाउँ बगाएपछि डोटीको मुडेगाउँ गाविसको सिमलीका 40 परिवार पूर्ण रूपमा विस्थापित भए। कमाइ खाने खेत र घर समेत बगाएपछि बिचल्लीमा परेको सिमलीका हरिदत्त ओझा सहितका 40 परिवारलाई सरकारले कैलालीको फुलबारीमा बसोबासको व्यवस्था मिलायो। फुलबारी सरेपछिका सुरुवातका दिनमा नुन तेल समेत किन्न नसक्ने ओझाको परिवार अहिले व्यावसायिक तरकारी खेतीका कारण त्यस क्षेत्रकै सम्पन्न परिवारको रूपमा चिनिन थालेको छ। सुरुवातका दिनमा घरमै पकाएर खाने गरी तरकारी फलाउने ओझा परिवारले अहिले सिङ्गो फुलबारीका बासिन्दालाई तरकारी बिक्री गरिरहेको छ। बारीमा फलाएको तरकारीले हुलाकी राजमार्गसँग जोडिएको जग्गामा पक्की घर लगाउनु भएका हरिदत्त ओझाले 3 छोरी र 2 छोरालाई उच्च शिक्षासम्म पढाएर विवाहको खर्च समेत जोहो गरिसक्नु भएको छ। आँगनमा खेलिरहेका नाति नातिनाको पढाइ खर्च समेत आफैले बेहोरिरहेको बताउने ओझाले विदेश जान ठिक्क परेका छोरालाई टिकट खर्च नदिएर तरकारी व्यवसायमै लगाउनु भएको छ। 12 महिना तरकारी र बेर्ना उत्पादन गरेर नमुना र उदाहरणीय किसान बन्न सफल ओझासँग आजको कृषि खबरमा कुराकानी गरेका छौँ।
40 सालको बाढी पीडितमा यो कैलालीमा हामीले आउनु पर्यो र फुलबारी कैलालीको फुलबारी 10 कट्टा जमिन पाएर हामी बसेका छौँ। 1 कट्टामा खेती गर्दा गर्दै बढाउँदै बढाउँदै 10 कट्टा 15 कट्टा 20 एक बिघा डेढ बिघासम्म पनि मैले तरकारी खेती गरेँ र मैले आफ्नो केटाकेटीको पढाइ आफ्नो घरको खर्चहरू यसैबाट चलाइराखेका छौँ। अहिले
बाढी पीडित भएर फुलबारीमा आएर बस्नुभयो, त्यसपछि तरकारी खेती गरेर जीविकोपार्जन गर्नुपर्छ भनेर कसरी सोच पलायो अनि जग्गा जमिनको जो हो कसरी गर्नुभयो फुलबारी जस्तो ठाउँमा बाढी पीडित भएर आउँदाखेरि?
बाढी पीडितमा आउँदाखेरि त अब पहिला आउँदाखेरि हामीलाई समस्या थियो, अब अलिकति नुन तेलको लागि पनि समस्या थियो। त्यसले गर्दाखेरि अब यता कुनै कुनैले तरकारी 1-2 रुपियाँको तरकारी 2-4 रुपियाँको तरकारी हामीले पनि किनेर खानुभन्दा आफै लगाएर कस्तो होला भन्दै आलु लगाउने बानी पर्यो। आलुबाट अलिकति गोपीहरू पनि राखेँ, 1 ड्याङ 2 ड्याङ 3 ड्याङ गर्दा गर्दै बढाउँदै बढाउँदै तरकारीहरू पनि टाउकोमा उब्जाएर टाउकोमा टोकरीमा बोकेर चाहिँ यो सानो बजार छ डिबु बजारमा बेच्ने गरेँ। गर्दा गर्दै गर्दा गर्दै चाहिँ पैसा त्यतिखेरको 60-70 रुपियाँ 1-1.5 घन्टामा कमाएर ल्याइन्थ्यो। अब त्यसैबाट फरासरी पढाउनलाई फिस पनि चाहिने हेर्नु, फिसको लागि पनि समस्या नहुने भयो, कुटाइ पिसाएको पनि समस्या नहुने भयो। त्यसो गर्दा गर्दै तपाईँको के हुन्छ, जस्तै नराम्रो पेसातिर जाँड जुवा तासमा मान्छेको नराम्रो हिसाबले मान्छे फस्छ, त्यस्तै यो कामको पनि हेर्नु त्यस्तै नसा हो। अथवा तरकारी खेती, धान खेती, किसानहरूको कुनै फलफुल खेती, कुनै व्यवसायहरू यस्तो भएको हुनाले अब यस्तो नसा लागेर धनझन गर्ने मन लाग्छ। बुढो भइहाल्यो तैपनि अझै पनि 15-20 वर्षसम्म अझै बाँच्न गर्न पाए हुन्थ्यो भन्ने अझै आशा छ मलाई।
कति वर्ष भयो तपाईँलाई तरकारी खेती गरिराखेको?
2045 सालदेखि हो तरकारी खेती गरेको, अहिलेसम्म गरिराखेका छौँ, अझै पनि गर्ने अझै उत्सुक छ। अब
घरमा कतिजना सदस्य हुनुहुन्छ?
2 छोरा छन्, एउटा बुहारी, 3 जना, 3 जना छोरीहरू र दुईटा छोरीको आफ्नो घरमा गएर पनि कहिले आउने जाने गर्छन्, त्यति हो। अब 2 नाति छन् अहिले।
भनेपछि तपाईँको परिवारमा आमदानीको स्रोत यही एउटा तरकारी खेती मात्रै हो, तरकारी खेतीले नै घर व्यवहार चलाइरहनु भएको छ?
तरकारी खेतीले अब केटाहरू पनि अब पढाए, छोरा छोरीहरू पनि पढाए, घरको अब आर्जन पनि यसैले गरिरहेका छ भने अहिलेसम्म कुनै समस्या छैन। अरूमा सानोतिनो नौकरी गरेर फाइदा नहोला जस्तो लागेको छ।
छोरीहरूको बिहे पनि गर्नुभयो, पढाउनु पनि भयो, छोराहरूलाई पनि पढाउनु भयो, बिहे गर्नुभयो, नाति नातिनाहरू खेलेको देख्न पाइयो आँगनमा। तरकारी खेतीबाटै यो सबै व्यवस्थाहरू गर्न सम्भव छ, कसरी गर्नुभयो?
सम्भव, धेरै राम्रो सम्भव छ। अब गर्ने जाँगर हुनु पर्यो, त्यसो भएपछि धेरै राम्रो छ। आफूलाई पनि तरकारी खान पाइन्छ, एक त के छ भने ताजा तरकारी आफूलाई पनि खानु पाइने भयो, अरू विषादी प्रयोग नगरेको तरकारी बजारमा अहिले तपाईँको जहाँ जानुहुन्छ नदीमा धेरै विषादी प्रयोग गर्छन्, त्यसैले पनि हामीले बजारमा जान्छौँ, भोग लाग्छ, तिर्खा लाग्छ। यो नदीमा विदेशीहरूले भनौँ उत्पादन गरेको तरकारीहरू खानलाई पनि अब हामीले अलि डर लाग्छ।
सबै घर व्यवहार चलाउनलाई तरकारी खेतीबाटै कठिनाई भएन तपाईँलाई?
कठिनाई त सर, अब अर्काको देश जाएर कमाउनु भन्दा पनि कठिनाई त कसरी हुने भएन। छोरालाई पनि अहिले 5 वर्षसम्म काठमाडौँमा राखियो पढाउनको लागि, यसैबाट हो, बिबिए पढाएको हो, टुरिज्म बाङ्कमा त्यही चोरामा अहिले यतै सुरु भएको छ। अब उसले पनि अब नोकरी अब त्यसैबाट यसैले गराएको हो। जेठोले पनि अब 2.5-3 वर्षसम्म स्कुलमा नोकरी गर्दाखेरि पनि खासै फाइदा देखेनर पनि छोडेर फेरि यसैमा लाग्छु भनेर यसै व्यवहारमा व्यवसाय भनौँ तरकारी लगाउने उत्पादन गर्ने र बिक्री गर्ने यही व्यवसायमा छोरो पनि लागेका छन्। अब
धेरै युवाहरू अहिले स्वदेशमा कुनै कमाइ भएन, कुनै जागिर भएन, काम पाइएन भनेर विदेश जान लालायित भइरहेका छन्। तपाईँको पनि छोराहरू घरमा हुनुहुन्छ, ठुल्ठुलो छोराहरू हुनुहुन्छ, उहाँहरूले विदेश जाने रहर गर्नु भएन?
विदेश जानको लागि त तपाईँको योभन्दा अहिले भन्दा 5 वर्ष अगाडि चाहिँ विदेश जाने भनेर रहर गरेको थियो, पासपोर्ट पनि ल्याएर भित्रमा थनिकिएको छ। अब त्यो मैले विदेश अरू गर्नको लागि, पढ्नको लागि, अरू चिजको लागि खर्च दिएँ, विदेशको जानको लागि अर्काको देशमा गएर भाँडा माझ्ने, कुडा उठाउने, लट्ठी बजाउने, राति दिउँसो नभएर न्याय नपाउनको नपाइने भन्ने सुनेको थिएँ। त्यही हिसाबले मैले जान दिएन। भोलि आफ्नै देशमा गर्ने, आफ्नै देशमा जति पनि छ काम, जीविका चलिराखेकै छ, यस्तै चल्ला पनि राम्रै होला भने जस्तो लाग्छ। त्यो अर्काको देशमा गएर 2-4 लाख ल्याएर अझ फेरि उस्तै हुने, त्योलाई त आफ्नै देशमा सधैँभरिको लागि आफ्नै देशमा राम्रो लाग्यो मलाई।
सुरुवातका दिनमा तरकारी खेती गर्दा र अहिले यो स्थितिसम्म आइपुग्दा ती विगतका दिनहरूलाई निहाल्दाखेरि कस्तो लाग्छ तपाईँलाई?
मलाई त सर यस्तो छ, अहिलेको चाहिँ हाम्रो यस्तो सरकारले पनि अलिकति हामीलाई सहयोग गर्छ, अरू संस्थाहरूले पनि सहयोग गर्छ। त्यति बेला हामीलाई अनुभव दिने मान्छे कोही पनि थिएन। अहिलेको चाहिँ यस्तो अनुभव र यस्तो साथ पाउने हो र त्यतिखेर मैले तरकारी गर्ने हो म अरबपति भन्थेँ। अहिलेसम्म मैले यसरी 5-7 वटा घर बनाउँथेँ जस्तो लाग्छ। त्यति बेला हामीलाई ज्ञान थिएन, त्यही पनि हामीले जीविका गरे त अहिलेको जस्तो अब संस्थाले, कृषिले भनौँ, अरू संस्थाहरूले पनि यसरी ज्ञान सिकाइरहेका छन् हामीलाई। अहिले धेरै राम्रो छ, अहिले औजारहरू पनि छन्, कृषि औजारहरू पनि पहिला थिएन यस्ता, पानीको स्रोत पनि अहिले जताततै पानी आउँछ, त्यति बेला पानी पनि आउँथेन। हामीले नलिकी पेलेर गरेको हो केही वर्ष, 10 कट्टा मेरो जग्गामा 12 वटा नलिकी हालेर पाइप मात्रै फिजाएको हो मैले, पुरै मेरो यसमा नलिकी पाइप मात्रै छ।
तरकारी खेतीमा, तरकारी व्यवसायतर्फ लाग्ने युवाहरू पनि अहिले बढ्दै गएका छन् नेपालकै कुरा गर्ने हो, र कैलाली जिल्लामा पनि त्यो देख्न पाइन्छ। नयाँ जसले तरकारी व्यवसाय गर्न चाहन्छ ती व्यक्तिहरूलाई, ती युवाहरूलाई तपाईँको सन्देश के हुन्छ, के भन्न चाहनुहुन्छ?
आफ्नै देशमा गर्ने, आफ्नै माटोलाई चाहिँ, आफ्नो नेपाल आमालाई चाहिँ फलाउँदा फलाउँदा राम्रो होला। अर्काको देशबाट ल्याएर अर्काको सिकी सहेर गर्नुभन्दा आफ्नै देशमा हामी बढ्यो भने हामीले पनि त्यस्तै विदेश जस्तै हामीले पनि हाम्रो पनि देश पनि त्यस्तै बढ्छ जस्तो लाग्छ। विदेशबाट जाने पैसा ल्याउने र फेरि इन्डियाबाट आलु प्याजै किनेर खाने हो, त्योभन्दा आफ्नै देशमा गरेर चाहिँ आफ्नै माटोमा उब्जेको चिज खाने, आफ्नै देशको चाहिँ उन्नति गर्ने राम्रो लाग्छ मलाई, आफ्नो देशको विकास पनि हुन्छ।
हवस् त, कृषि खबर आजलाई सकियो, अर्को साता नयाँ विषयवस्तु लिएर आउनेछौँ। दीपक जोशीलाई बिदा दिनुहोस्, नमस्कार।
आजको खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो। ऐश्वर्या विद्यानिकेतनको नयाँ भर्ना सम्बन्धी सूचना। सिङ्गु सुदूरपश्चिमको धरोहर, शैक्षिक सफलताका गाथाहरू बोकेको तथा राष्ट्रका एकमात्र विद्यालय जो सबैभन्दा बढी 12 पटकसम्म माध्यमिक विद्यालय क्षेत्रीय सेलद्वारा विभूषित हुन सफल, यस ऐश्वर्या विद्यानिकेतन उच्च माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2074 सालका लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सङ्ख्यामा नयाँ भर्ना खुलेको बेहोरा सहर्ष जानकारी गराइन्छ। फारम वितरण यही चैत्र 15 गतेदेखि वैशाख 9 गतेसम्म, प्रवेश परीक्षा वैशाख 11 गते बिहान 8 बजेदेखि, कक्षा सञ्चालन वैशाख 12 गते बिहान 6:15 बजेदेखि। वार्षिक परीक्षा दिइसकेका र रिजल्ट प्रकाशित नभएका छात्र छात्राहरूलाई पनि प्रवेश परीक्षामा सम्मिलित गराउन सकिनेछ। प्राचार्य ऐश्वर्या विद्यानिकेतन उच्च माध्यमिक विद्यालय हसनपुर धनगढी। विस्तृत जानकारीका लागि 091-521-5279 र मोबाइल 98-58-42-51-29।
यसरी होइन के सोचेर बसेको हँ?
के होइन कि बुबा, एसईई परीक्षा पनि सकियो, अबको 3 महिना के गर्ने भनेर सोचिरहेको छु।
त्यसको लागि त तिमीले चिन्ता नै गर्नु पर्दैन, सिजी कम्प्युटर एजुकेशन छँदैछ नि।
सबै सिजी नै भन्छन् त, आखिर त्यस्तो के छ र?
विगत 1 दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्न सफल एकमात्र कम्प्युटर तालिम दिने स्थान नै सिजी हो। त्यति मात्र कहाँ हो र, सिजी कम्प्युटरमा त सुविधा सम्पन्न सिसिटिभी जडान भएको ल्याब र थियोरी क्लास, इन्टरनेट र निशुल्क लाइब्रेरी सेवा, लोड सेडिङको समस्या नभएको, कमजोर विद्यार्थीहरूलाई अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइने, साथै 3 जनाको समूहमा 1 जनालाई निशुल्क पनि त छ नि।
ए त्यसो भए त साथीहरूलाई पनि सिजीमै जान सुझाव दिन्छु।
हजुर, हाम्रो यहाँ कम्प्युटर र मोबाइल तालिममा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ। सम्पर्क स्थान सिजी कम्प्युटर एजुकेसन, धनगढी 4 उत्तर बेहरी चोक पुल नजिक, 091-526-177।
ब्रेकपछि समाचारमा स्वागत छ। अब एउटा खेल खबर। नेपाल क्रिकेट क्षेत्रमा आन्तरिक विवादमा अल्झिएर लामो समयदेखि राष्ट्रिय स्तरका प्रतियोगिता नै सञ्चालन हुन नसकिरहेका बेला सुदूरपश्चिममा आयोजना हुने धनगढी प्रिमियर लिगको अहिले अन्तिम तयारी भइरहेको छ। धनगढी क्रिकेट एकाडेमी र सुदूरपश्चिमाञ्चल क्याम्पसको संयुक्त आयोजनामा चैत 27 गतेदेखि हुने धनगढी प्रिमियर लिगका लागि तयारी अन्तिम चरणमा पुगेको हो। प्रतियोगिताका लागि सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा अन्तर्राष्ट्रिय स्तरको पिच निर्माण गरिएको छ भने मैदानमा घाँस उमारेर खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको खेल खेलेको र दर्शकलाई हेरेको अनुभव गराउने तयारी भइरहेको छ। अक्सनको आधारमा खेलाडी छनौट गरिएको धनगढी प्रिमियर लिगमा 6 टिमको सहभागिता रहनेछ। यस्तै धनगढीमा पहिलो पटक प्याराफिटमा बसेर दर्शकहरूले क्रिकेटको मजा पनि लिन पाउने भएका छन्। डिपिएलकै लागि 3,000 दर्शकहरू अटाउने अस्थायी प्याराफिट निर्माण गरिएपछि पहिलो पटक दर्शकहरूले प्याराफिटबाट क्रिकेट हेर्न पाउने भएका हुन्। सहकर्मी नवराज पनेरको रिपोर्ट।
चर्चित इन्डियन प्रिमियर लिग झै लिलामीमा खेलाडी किनेर नेपालकै लागि नौलो अभ्यास थालेको धनगढी प्रिमियर लिगको तयारी अन्तिम चरणमा पुगेको हो। धनगढी प्रिमियर लिग डिपिएलले ओह्रालो लाग्दै गरेको नेपाली क्रिकेटमा नयाँ आशा र सम्भावना पनि सञ्चार गरेको छ। धनगढी क्रिकेट लिग र एसपिए कपलाई मर्ज गरी नेपालमै सर्वाधिक राशिको प्रतियोगिता आयोजनाका लागि आवश्यक मैदान, खेलाडी व्यवस्थापन लगायतका कार्यहरू युद्ध स्तरमा भइरहेका छन्। प्रतियोगिताका संयोजक सुभाष शाही,
अन्तिम चरणमा छ। ग्राउन्डमा हामीले प्याराफिट निर्माणदेखि लिएर ग्राउन्डलाई डेकोरेसन गर्ने, पिचेजहरू, टिमको होटल व्यवस्थापनदेखि लिएर सम्पूर्ण कामहरू अन्तिम चरणमा छ। बजेट भनेको 1,60,00,000 भन्दा माथिको बजेट भनेका छौँ। त्यसमा चाहिँ भनौँ कमन टिमहरूले आफ्नो लजिङ, फुडिङ र खेलाडीको फेसिलिटीहरूमा र खेलाडी खरिद गर्दाको खर्च चाहिँ स्वयं टिमले गर्नेछ भनेपछि त्यो बाहेक आयोजनामा लाग्ने अन्य खर्चहरू आयोजकले नै भ्याउनेछ।
धनगढीमा आयोजना हुने प्रतियोगितामा पहिलोपटक दर्शकहरूले प्याराफिटमा बसेर क्रिकेट हेर्न पाउने भएका छन्। यसअघि आयोजना गरिएका प्रतियोगितामा दर्शकहरूले उभिएर कोचाकोच हुँदै खेल हेर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै आयोजकले 3,000 दर्शकहरू अटाउने अस्थायी प्याराफिटको व्यवस्था गरेको छ। चर्को गर्मीबाट बस्न दर्शकहरूलाई प्याराफिटको माथि छतको समेत व्यवस्था गरिएको छ। प्याराफिटका लागि 80 र अन्यका लागि 30 र 50 रुपियाँको टिकटको व्यवस्था गरिएको छ। टिकटबाट संकलन भएको रकमको 20% रकम स्वर्गीय क्रिकेट प्रशिक्षक अर्जुन खड्काका बालबालिकाको पढाइमा खर्च गरिनेछ भने 15% ड्रिम फाप्ला, 15% टिमलाई रोयल्टी र 50% प्रतियोगिता आयोजना गर्न खर्च गरिनेछ। फेरि प्रतियोगिताका संयोजक शाही,
विगतको प्रतियोगिताहरूमा हामीले भनौँ न दर्शकहरूले उभिएर बसेर हेर्नुपर्ने वातावरण थियो भुइँमै, होइन। एसपिए कप 2015 त फाइनलमा हामीले धेरै दर्शकहरूलाई रुखको टुप्पो टुप्पोसम्म पनि चढेर हेरेको वातावरण थियो। र त्यसलाई व्यवस्थित गर्नलाई सुदूरपश्चिममा पहिलोपटक हामीले एक किसिमको यो टेम्पोररी प्याराफिटलाई प्रयोगमा ल्याएका छौँ। क्रिकेट खेलको अथवा कुनै पनि खेलको सबभन्दा सुन्दर पक्ष भनेको नै दर्शक हो। दर्शकले नै खेललाई टिकाउने हो, खेललाई अगाडि बढाउने हो र खेलको व्यावसायिक बाटो पनि दर्शकमा नै निहित छ, होइन। त्यसले गर्दा हामीले टिकटिङ कल्चर सुरु गरेका छौँ। दर्शकलाई सकेसम्म भनौँ न प्याराफिटमा राखेर र प्याराफिट पनि गर्मीलाई मध्यनजर गरेर हामीले प्याराफिटमा छानाको पनि निर्माण गरेका छौँ।
अहिले प्रतियोगिताका लागि धनगढी स्थित अञ्चल प्रहरी कार्यालय सेतीको मैदानमा अन्तिम तयारी भइरहेको छ। प्रतियोगितालाई मध्यनजर गर्दै दुबो उमारेर पिच तयार गरिएको छ भने मैदानमा बनाइएका बुट्टाले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको झसल्को दिएको छ। अस्ट्रेलियाबाट ल्याइएको दुबो मैदानको 30 गजभित्र उमारिएपछि खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको खेल खेलिरहेको र दर्शकहरूलाई हेरिरहेको अनुभव हुने बताउँदै नेपाल क्रिकेट सङ्घका क्युरेटर अर्थात् मैदान तथा पिच विशेषज्ञ अजय पाण्डे,
लगभग हाम्रो मैदानको तयारी कम्प्लिट भइसकेको छ। यसपालि धनगढीमा चाहिँ एउटा नयाँ किसिमका केही कुराहरू एड गरेको छु, जस्तै अब भन्नुहोस् बिचमा ग्रास र बाहिर आउटफिल्डमा डिजाइनिङ, ग्राउन्डको डिजाइनिङ कटिङहरू, बुट्टाहरू निकालेको छौँ जुन चाहिँ अन्तर्राष्ट्रिय ग्राउन्डहरूमा देख्न पाइन्छ। त्यस्तो किसिमको हामीले चाहिँ एउटा अन्तर्राष्ट्रिय लुक दिएको छौँ यो ग्राउन्डलाई, जसले गर्दाखेरि दर्शकलाई पनि हेर्ने दर्शकलाई पनि मजा आओस् र खेल्ने खेलाडीहरूलाई पनि मजा आओस् कि छिर्ने बित्तिकै उनीहरूले पनि वाह भन्ने त भन्नुहोस् न, कमसेकम ए धनगढीमा पनि यस्तो काम हुँदो रहेछ, यसरी यसरी मान्छेले गर्दोरहेछन्, जुन कि हामीले अहिलेसम्म विदेशको ग्राउन्डहरूमा देखाएको थियो त्यो झलक हामीले यहाँ पनि पायौँ भन्ने चाहिँ होस् भन्ने त्यही सोचेर चाहिँ हामीले अन्तर्राष्ट्रिय हिसाबले चाहिँ ग्राउन्ड बनाइदिएको छौँ योपालि।
प्रतियोगिताको पहिलो दिन नेपाल 11 धनगढी 11 भिड्नेछ। यो मैत्रीपूर्ण खेल हुनेछ। नेपाल 11 नेपाली क्रिकेट टिमबाट अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने खेलाडीहरू नेपाली टिमको जर्सीमै मैदानमा उत्रिनेछन्। अक्सनको आधारमा खेलाडीको चयन भएकाले धनगढीका धेरै क्रिकेटर टिममा नपरेको गुनासोपछि उनीहरूलाई समेट्ने गरी धनगढी 11 बनाएर नेपाली टिमसँग प्रतिस्पर्धा गर्ने मौका दिइएको हो। उक्त खेलमा उठ्ने सबै रकम फाप्ला क्रिकेट मैदान निर्माणमा प्रयोग गरिनेछ। दिनेश एफएमका लागि नवराज पनेरु, धनगढी।
अब बाँकी प्रसङ्ग, दार्चुला जिल्लालाई आज सुदूरपश्चिमको 6 तथा देशकै 24 पूर्ण खोपयुक्त जिल्लाको रूपमा घोषणा गरिएको छ। पूर्ण खोपयुक्त घोषणाका लागि आवश्यक सूचक पूरा गरेपछि जिल्ला समन्वय समितिका निमित्त स्थानीय विकास अधिकारी मदनराज जोशीले जिल्लालाई पूर्ण खोपयुक्त भएको घोषणा गर्नुभएको हो। दार्चुलामा रहेको जन्मदेखि 1 उमेर समूहका 2,974, 12 महिनादेखि 23 महिनासम्मका 2,584 बालबालिकालाई सबै खोप दिइएपछि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो। सेती लोकमार्गको चैनपुर ताक्राकोट सडक योजना निर्माण कार्य सुरु भएसँगै जिल्ला सदरमुकाम चैनपुर वरपर जग्गाको मूल्य आकाशिएको छ। केही महिना अघि जिल्लामा सेती राजमार्ग उत्तरखण्डको छुट्टै कार्यालय स्थापना भई काम सुरु भएपछि सो क्षेत्रमा घडेरी किनबेच गर्ने क्रम बढेको हो। सदरमुकाम नजिक रहेको बझाङ एयरपोर्टदेखि उत्तरमा रहेको भोपुर बजारसम्ममा रहेको मुख्य राजमार्ग वरपर र बजार क्षेत्रमा जग्गाको मूल्य बढेको जिल्ला मालपोत कार्यालयले जनाएको छ। अब केही खबर संक्षेपमा। तत्कालीन सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका बेपत्ता भएका परिवार, घाइते र अपाङ्ग भएका व्यक्तिका परिवारलाई स्थानीय शान्ति समिति बझाङले सम्मान गरेको छ। पीडित परिवारहरूको आत्मशान्ति र राज्यबाट पनि हौसला दिनका लागि द्वन्द्व पीडितलाई सम्मान गरिएको हो। स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ। जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षाका लागि स्वयंसेवकहरूको तथ्याङ्क सङ्कलन गरिरहेको छ। दार्चुलामा रक्त सञ्चार केन्द्र स्थापना गर्नु अघि र अहिले पनि रगत चाहिँदा सुरक्षाकर्मीकै भर पर्नुपर्ने बाध्यता रहेको छ। स्थानीयमा रगत दिनुपर्ने ज्ञान नहुँदा आवश्यक पर्दा सुरक्षाकर्मी गुहार माग्नुपर्ने बाध्यता भएको हो। र आगामी वैशाख 31 गते हुने स्थानीय तहको निर्वाचनको लागि बझाङमा 25 मतदान केन्द्र थप हुने भएका छन्। अघिल्ला निर्वाचनमा हुने केही मतदान केन्द्रहरूमा थपघट गरी हालको गाउँपालिकाको वडालाई मध्यनजर गर्दै मतदान केन्द्रहरू थप्नु परेको हो। अब जाँदा जाँदै प्रसारणका प्रमुख खबरहरू पुनः एकपटक। गेटा मेडिकल कलेजमा पूर्वाधार निर्माणको गतिविधि बढेपछि स्थानीय बासिन्दामा खुसियाली, आसपासको व्यवसाय र स्वरोजगारी पनि बढ्ने अपेक्षा। नेपालमा राजनीतिक नेतृत्व सबैभन्दा बढी भ्रष्ट भएकाले मुलुक दलदलमा फँसेको ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष श्रीहरि अर्यालको भनाई, स्थानीय चुनावपछि भ्रष्टाचार कम हुने दावी। बाढीले घरबार विहीन भएर तराई झरेका किसान फुलबारीमा तरकारीका बेर्ना बेच्दै बेर्नाको व्यापारबाटै मनग्ञ आमदानी। र चैत 27 गतेदेखि हुने धनगढी प्रिमियर लिगको अन्तिम तयारी हुँदै धनगढीमा पहिलो पटक प्याराफिटमा बसेर दर्शकहरूले क्रिकेट हेर्न पाउने।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
हवस् त। साँझ 6:30 आजको खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउत बिदा हुन्छु। नमस्कार, शुभ साँझ।